الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. مدنی چینل کے ناظرین پروگرام دیکھ رہے ہیں قرآن پاک ترجمہ اور تفسیر کے ساتھ. ترتیب وار قرآن پاک کا بیان آیت ترجمہ اور تفسیر یہ ہم اس پروگرام میں سنتے ہیں. اللہ پاک قرآن کی خوب برکتیں ہمیں ہماری نسلوں کو عطا فرمائے, ہمیں عالم قرآن بنائے, عامل قرآن بنائے. پیارے پیارے آخری نبی صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ جب تم مرسلین علیہم السلام پر درود پڑھو تو مجھ پر بھی پڑھو, بے شک میں تمام جہانوں کے رب کا رسول ہوں. صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وآلہ وسلم. ناظرین اکرام, آج کا درس ہم سورہ آل عمران کی آیت نمبر 179 سے شروع کریں گے. اللہ پاک ارشاد فرماتا ہے, اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم, ما كان الله ليذر المؤمنين على ما انتم عليه حتى يميز الخبيث من الطيب وما كان الله ليطلعكم على الغيب ولكن الله يجتبي من رسله من يشاء فآمنوا بالله ورسله وإن تؤمنوا وتتقوا فلكم أجر عظيم. ترجمہ, اللہ کی یہ شان نہیں کہ مسلمانوں کو اس حال پر چھوڑے جس پر ابھی تم ہو جب تک وہ ناپاک کو پاک سے جدا نہ کر دے, اور اے عام لوگوں, اللہ تمہیں غیب پر مطلع نہیں کرتا بلکہ اللہ اپنے رسولوں کو منتخب فرما لیتا ہے جنہیں پسند فرماتا ہے. تو تم اللہ اور اس کے رسولوں پر ایمان لاؤ, اور اگر تم ایمان لاؤ اور متقی بنو تو تمہارے لیے بہت بڑا اجر ہے. ناظرین اس آیت کا خلاصہ یہ ہے کہ اللہ پاک یہ فرما رہا ہے کہ اے صحابہ رضی اللہ عنہم, یہ حال نہیں رہے گا کہ منافق اور مومن ملے رہے اور ہمیشہ ان میں کسی قسم کی تمیز نہ رہے, کیونکہ پہلے منافقین کو جدا نہیں کیا گیا تھا حکمت کی وجہ سے. اللہ پاک فرما رہا ہے کہ عن قریب اللہ عز و جل اپنے رسول کے ذریعے مسلمانوں اور منافقوں کو جدا جدا کر دے گا. ہوا یہ تھا کہ تاجدار رسالت صلی اللہ علیہ وآلہ وسلم نے یہ ارشاد فرمایا کہ میری امت کی پیدائش سے پہلے جب میری امت مٹی کی شکل میں تھی اس وقت وہ میرے سامنے اپنی صورتوں میں پیش کی گئی, جیسا کہ حضرت آدم علیہ الصلوۃ والسلام پر پیش کی گئی, اور مجھے علم دیا گیا کہ کون مجھ پر ایمان لائے گا اور کون کفر کرے گا. یہ بات جب منافقین تک پہنچی تو انہوں نے مذاق اڑایا اور کہا کہ محمد صلی اللہ علیہ وآلہ وسلم کا گمان ہے کہ وہ یہ جانتے ہیں کہ جو لوگ ابھی پیدا بھی نہیں ہوئے ان میں سے کون ان پر ایمان لائے گا اور کون کفر کرے گا, حالانکہ ہم ان کے ساتھ رہتے ہیں, ان کے ساتھ اٹھتے بیٹھتے ہیں, اور پھر بھی ہمیں یہ پہچانتے نہیں کہ ہم صرف ظاہری طور پر ان سے اسلام والا برتاؤ کرتے ہیں, ہم دل میں تو کافر ہیں. تو یہ مذاق اڑانے لگے کہ یہ ہمیں پہچانتے نہیں تو جو آئے نہیں ہیں انہیں کیا پہچانیں گے, معاذ اللہ. اس پر حضور علیہ الصلوۃ والسلام منبر پر کھڑے ہوئے اور اللہ تبارک و تعالیٰ کی حمد و ثنا کے بعد فرمایا کہ ان لوگوں کا کیا حال ہے جو میرے علم پر اعتراض کرتے ہیں, آج سے قیامت تک جو کچھ ہونے والا ہے اس میں سے کوئی چیز ایسی نہیں ہے جس کا تم مجھ سے سوال کرو اور میں تمہیں اس کی خبر نہ دے دوں. چنانچہ حضرت عبداللہ بن حذافہ سہمی رضی اللہ عنہ کھڑے ہوئے اور عرض کیا, رسول اللہ صلی اللہ علیہ وآلہ وسلم میرا باپ کون ہے؟ ارشاد فرمایا حذافہ. حضرت عمر رضی اللہ عنہ کھڑے ہو گئے اور عرض کیا, رسول اللہ صلی اللہ علیہ وآلہ وسلم ہم اللہ کی ربوبیت پر راضی ہوئے, اسلام کے دین پر راضی ہوئے, قرآن کے امام اور پیشوا ہونے پر راضی ہوئے, اور آپ کے نبی ہونے پر راضی ہوئے, ہم آپ سے معافی چاہتے ہیں. تاجدار رسالت صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کیا تم باز آؤ گے, کیا تم باز آؤ گے؟ پھر منبر سے نیچے تشریف لے آئے اور اس پر اللہ تبارک و تعالی نے یہ آیت نازل فرمائی. اور اس طرح کی کئی روایتیں ملتی ہیں کہ نبی پاک صلی اللہ علیہ وسلم سے کئی لوگوں نے سوالات کیے, اور بعض ایسی چیزیں جو اگر پوچھ لیا جاتا کچھ راز بھی کھل جاتے, اور پیارے آقا صلی اللہ علیہ وسلم تو بالکل بتا رہے تھے, جو بات تھی وہ حقیقت, آپ سے تو کچھ چھپا ہوا نہیں تھا, اور آپ کا چہرہ انور جو تھا وہ بھی جلال والا ہو رہا تھا. اس وقت حضرت عمر رضی اللہ تعالیٰ عنہ نے بڑی مہارت سے, بڑی عاجزی کے ساتھ حضور علیہ الصلوۃ والسلام سے معافی بھی مانگی اور تمام صحابہ کی ایک طرح سے نمائندگی کی اور عرض کیا کہ رسول اللہ ہم آپ سے راضی ہیں, اور جن لوگوں نے یہ باتیں کی ہیں ہم اللہ کی طرف توبہ کرتے ہیں اور آپ ہمیں معاف فرما دیجئے. اس طرح کی مختلف صحابہ سے کئی روایتیں ملتی ہیں کہ جس میں آپ صلی اللہ علیہ وسلم سے بڑے بڑے امور پوچھے گئے. آپ صلی اللہ علیہ وسلم صبح سے لے کے شام تک گویا بتاتے رہے, پوچھنے والے پوچھتے رہے, آپ صلی اللہ علیہ وسلم غیب کی خبریں دیتے رہے, اور جس نے جو یاد رکھا وہ یاد رکھا اور جو بھول گیا وہ بھول گیا. اسی قسم کی احادیث میں سے ایک روایت میں یوں بھی ہے کہ حضور علیہ الصلوۃ والسلام نے خاموش ہو کر تھوڑی دیر بعد یہ ارشاد فرمایا اسی گیدرنگ میں, اسی محفل میں, اسی مجلس میں, کہ ابھی مجھ پر جنت اور جہنم اس دیوار کے گوشے میں پیش کی گئیں, میرے سامنے لائی گئیں, میں نے جنت سے بھلی چیز اور جہنم سے بری چیز نہیں دیکھی. تو ناظرین اکرام, ان آیتوں میں جہاں پیارے آقا صلی اللہ علیہ وسلم کی شان نظر آتی ہے کہ آپ پر جب منافقین نے اعتراض کیا, آپ کا مذاق اڑایا, تو اللہ تعالیٰ نے آیتوں کا نزول فرما دیا کہ ایسی بات نہیں ہے جو تم کہہ رہے ہو کہ انہیں کچھ پتہ نہیں ہے. اللہ تبارک و تعالیٰ اپنے رسولوں کو مطلع فرماتا ہے, اور اس آیت میں حضور علیہ الصلوۃ والسلام کے علم کی شان نظر آتی ہے کہ حضور پاک صلی اللہ علیہ وآلہ وسلم کو اللہ نے ہر شے کا علم عطا فرما دیا اور غیب پر مطلع فرما دیا. اور یہ بھی پتہ چلا کہ حضور علیہ الصلوۃ والسلام کے علم پر اعتراض کرنا, کیڑے نکالنا, یہ منافقین کا طریقہ ہے. اللہ تعالیٰ نے واضح فرمایا اس آیت میں کہ اے لوگو, اللہ تعالیٰ تمہیں غیب پر مطلع نہیں کرتا, ہاں اپنے منتخب اور برگزیدہ رسولوں کو غیب کا علم دیتا ہے, اور سید الانبیاء صلی اللہ علیہ وآلہ وسلم سے بڑھ کر برگزیدہ, منتخب اور مصطفیٰ, افضل و اعلیٰ کون ہوگا. لہٰذا یہ پتہ چلا کہ سب سے بڑھ کر غیب کا علم آپ ہی کو عطا کیا گیا. اور اس کے علاوہ بکثرت آیات و احادیث سے یہ بات ثابت ہوتی ہے کہ اللہ تعالیٰ نے سلطان دو جہاں صلی اللہ علیہ وآلہ وسلم کو غیب کے علوم عطا فرمائے, اور غیب کا علم یہ بھی آپ صلی اللہ علیہ وآلہ وسلم کا معجزہ ہے. اس آیت کے آخر میں یہ بھی فرمایا کہ تمہارا یہ کام ہے کہ تم اللہ عز و جل اور اس کے رسول پر ایمان لاؤ, جس میں یہ بات بھی داخل ہے کہ اس کی تصدیق کرو کہ اللہ تبارک و تعالی اپنے برگزیدہ رسولوں کو غیب پر مطلع فرماتا ہے. اور اس طرح کی کئی احادیثیں ملتی ہیں جس میں حضور پاک صلی اللہ علیہ وآلہ وسلم کے علم غیب کی شان ہمیں دکھائی دیتی ہے. چنانچہ حضرت معاذ بن جبل رضی اللہ تعالیٰ عنہ سے روایت ہے, حضور اقدس صلی اللہ علیہ وآلہ وسلم نے فرمایا, میں نے اپنے رب عز و جل کو دیکھا, اس نے اپنا دست قدرت میرے کندھوں کے درمیان رکھا, میرے سینے میں اس کی ٹھنڈک محسوس ہوئی, اسی وقت ہر چیز مجھ پر روشن ہو گئی اور میں نے سب کچھ پہچان لیا. سبحان اللہ. سنن ترمذی میں ہے, حضرت عبداللہ بن عباس رضی اللہ عنہما سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ جو کچھ آسمانوں اور زمین میں ہے سب میرے علم میں آ گیا. حضرت عبداللہ بن عمر رضی اللہ عنہما سے روایت ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا, بے شک میرے سامنے اللہ نے دنیا اٹھا لی ہے اور میں اسے اور جو کچھ اس میں قیامت تک ہونے والا ہے سب کچھ ایسے دیکھ رہا ہوں جیسے اپنی ہتھیلی کو دیکھ رہا ہوں. اس روشنی کے سبب جو اللہ نے اپنے نبی کے لیے روشن فرما دی, جیسے محمد صلی اللہ علیہ وسلم سے پہلے انبیاء کے لیے روشن فرمائی تھی. حضرت حذیفہ بن اسید رضی اللہ عنہ سے روایت ہے کہ حضور علیہ الصلوۃ والسلام نے فرمایا, گزشتہ رات مجھ پر میری امت پیش کی گئی, بے شک میں ان میں سے ہر شخص کو اس سے زیادہ پہچانتا ہوں جیسا تم میں سے کوئی اپنے کسی ساتھی کو پہچانتا ہے. یعنی حضور اپنے ہر امتی کو پہچانتے ہیں. سبحان اللہ, کیسا خوش نصیب امتی ہے کہ جس کے آقا اسے پہچانتے ہیں. ہاں ہاں, ہر امتی کو اس پر خوش ہونا چاہیے کہ میرے آقا نے فرمایا اور وہ سچے ہیں, انہوں نے فرمایا میں اپنے ہر امتی کو پہچانتا ہوں. حضرت عمر رضی اللہ عنہ فرماتے ہیں, ایک مرتبہ رسول پاک صلی اللہ علیہ وسلم ہم لوگوں میں کھڑے تھے تو آپ صلی اللہ علیہ وسلم نے ہمیں مخلوق کی پیدائش سے بتانا شروع کیا, حتیٰ کہ جنتی اپنے منازل پر جنت میں داخل ہو گئے اور جہنمی اپنے ٹھکانے پر جہنم میں پہنچ گئے. یعنی سب کچھ بتا دیا, پیدائش خلق سے جنت میں جانے والے آخری بندے تک, جہنم میں جانے والے آخری بندے تک, کہ کون ہوگا وہ, یہ بھی بتا دیا. جس نے اس بیان کو یاد رکھا یاد رکھا, جو بھول گیا سو بھول گیا. اب یہاں پر جہاں علم غیب کی شان ہے, وہاں یہ بھی ہے کہ اتنے مختصر وقت میں اتنی ساری باتیں کیسے ہو گئیں. یہ بھی معجزہ ہے کہ اللہ تعالیٰ نے اپنے حبیب کو یہ عطا فرمایا. وقت آپ کے ہاتھ میں ہے, جیسے چاہیں اسے فولڈ کر لیں, مولڈ کر لیں, اور جتنا وقت میں جو چاہیں بتا دیں, یہ بھی آپ کا معجزہ ہے. مسلم شریف میں حضرت عمرو بن اخطب انصاری سے روایت ہے کہ ایک دن حضور علیہ الصلوۃ والسلام نے نماز فجر سے غروب آفتاب تک خطبہ دیا, بیچ میں ظہر و عصر کی نمازوں کے علاوہ کوئی کام نہ کیا, और इसमें वो सब कुछ हमसे बयान फरमा दिया जो कुछ कयामत तक होने वाला था, और हम में ज्यादा इल्म वाला वो है जिसे ज्यादा याद रहा। हजरत अनस रदी अल्लाह अन फरमाते हैं कि ताजदार रिसालत सल्लल्लाहु अलैहि वसल्लम एक बार अहद पहाड़ पर तशरीफ ले गए और आप सल्लल्लाहु अलैहि वसल्लम के साथ अबू बकर उमर व उस्मान रदी अल्लाह अनहुम भी थे। अचानक पहाड़ लरजने लगा, जलजला आ गया उस पर। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने पहाड़ से फरमाया, ए अहद ठहर जा, तुझ पर एक नबी, एक सिद्दीक और दो शहीद हैं। अब बताइए हुजूर अलैहि सलातो वस्सलाम के सामने ये तीन हजरात खड़े हैं और आपने इनकी वफात से पहले, शहादत से पहले बता दिया कि दो शहीद हैं एक सिद्दीक हैं। हजरत अबू बकर शहीद नहीं हुए तो इनके बारे में शहीद नहीं फरमाया, और हजरत उमर और हजरत उस्मान रदी अल्लाह अन्हुमा दोनों शहीद हुए, दोनों ने शहादत का मरतबा पाया, तो इनके बारे में फरमाया कि दो शहीद खड़े हैं। ये भी तो इल्म गैब है कि हुजूर अलैहि सलाम को पहले से पता था कि कौन किस तरह इस दुनिया से तशरीफ लेकर जाएंगे। एक और हदीस पाक में हजरत उमर रदी अल्लाह अन से रिवायत है कि गजवाए बद्र से एक दिन पहले नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने हमें अहले बद्र के गिरने यानी मरने की जगह दिखाई और फरमाया कल फुलां शख्स के गिरने यानी मरने की ये जगह है। हजरत उमर फरमाते हैं कि उस जात की कसम जिसने हुजूर अलैहि सलातो वसलाम को हक के साथ भेजा, जो निशान रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जिसके लिए जहां लगाया था वो बंदा उसी जगह पे गिरा, यानी जरा सा भी फर्क ना आया, हुजूर ने जो निशान एक रात पहले लगाकर दिखा दिया था वहीं पर उस बंदे का वजूद जो था वो गिरा, वो वहीं पे मरा। और ये भी तो इल्म गैब है, एक रात पहले ही पता है कि कौन कहां मरेगा। हजरत अब्दुल्ला बिन अब्बास रदी अल्लाह अनुमा फरमाते हैं कि सरकार रिसालत सल्लल्लाहु अलैहि वसल्लम एक बार दो ऐसी कब्रों के पास से गुजरे जिनमें अजाब हो रहा था, तो इरशाद फरमाया कि इन्हें अजाब हो रहा है और इनको अजाब किसी ऐसी शय की वजह से नहीं हो रहा जिससे बचना बहुत मुश्किल हो, बल्कि एक पेशाब के छींटों से नहीं बचता था और दूसरा चुगली किया करता था। हजरत अब्दुल्ला बिन मसूद रदी अल्लाह अन फरमाते हैं कि सुलह हुदैबिया से वापसी पर एक जगह हुजूर अलैहि सलातो वस्सलाम और सहाबा इकराम के ऊंट मुंतशिर हो गए, इधर उधर हो गए, सब अपने अपने ऊंट वापस ले आए, लेकिन हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की ऊंटनी ना मिली। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने मुझसे फरमाया कि वहां से ऊंटनी ले आओ, एक जगह बताई तो मैं उस जगह पर गया, तो मैंने उस जगह पर हुजूर अलैहि सलातो वस्सलाम की ऊंटनी को उसी हाल में पकड़ा जिस हाल में हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने मुझे बताया था। यह भी इल्म गैब है कि कौन सी चीज कहां खड़ी है, कहां छुपी है, अल्लाह के रसूल को सब पता है, सुबहान अल्लाह। और ये आशिकों का अकीदा है, ये ईमान है कि मेरे आका जानते हैं, सब कुछ जानते हैं, हुजूर जानते हैं, अल्लाह तबारक व ताला की अता से जानते हैं, अल्लाह ही ने यह मकाम इन्हें अता फरमाया है। अल्लाह पाक हमें मोहब्बत रसूल के साथ, इश्क रसूल के साथ, सच्ची मोहब्बत मुस्तफ़ा के साथ जीना मरना नसीब फरमाए। अगली आयत में अल्लाह तबारक व ताला फरमाता है وَلَا يَحْسَبَنَّ الَّذِينَ يَبْخَلُونَ بِمَا آتَاهُمُ اللَّهُ مِنْ فَضْلِهِ هُوَ خَيْرًا لَهُمْ بَلْ هُوَ شَرٌّ لَهُمْ سَيُطَوَّقُونَ مَا بَخِلُوا بِهِ يَوْمَ الْقِيَامَةِ وَلِلَّهِ مِيرَاثُ السَّمَاوَاتِ وَالْأَرْضِ وَاللَّهُ بِمَا تَعْمَلُونَ خَبِيرٌ। ترجمہ، اور جو لوگ اس چیز میں بخل کرتے ہیں جو اللہ نے انہیں اپنے فضل سے دی ہے वो हरगिज इसे अपने लिए अच्छा ना समझे, बल्कि ये बुखल उनके लिए बुरा है। अनकरीब कयामत के दिन इनके गलों में इसी माल का तौक बनाकर डाला जाएगा जिसमें इन्होंने बुखल किया था, और अल्लाह ही आसमानों और जमीन का वारिस है और अल्लाह तुम्हारे कामों से खबरदार है। नाज़रीन, इस आयत में अल्लाह ताला की राह में माल खर्च करने में बुखल करने वालों के बारे में शदीद वईद बयान की गई है, और अक्सर मुफस्सरीन ने फरमाया कि यहां बुखल से जकात का ना देना मुराद है, और जकात ना देना यह बहुत बड़ी बुराई है। अल्लाह तबारक व ताला ने कुरान मजीद में कई जगह पर इसकी मजम्मत इरशाद फरमाई, चुनांचे एक जगह पर अल्लाह पाक फरमाता है वल्लज़ीन यकनिज़ून अज़्ज़हब वल्फिद्दा, वो लोग जो सोना और चांदी जमा करते हैं, वला युन्फिकूनहा फी सबीलिल्लाह, और उसे अल्लाह की राह में खर्च नहीं करते, फबशिरहुम बिअज़ाबिन अलीम, तो उन्हें दर्दनाक अजाब की खुशखबरी सुनाओ। फिर फरमाया यौम युहमा अलैहा फी नारी जहन्नम, जिस दिन वो माल जहन्नम की आग में तपाया जाएगा, फतुकवा बिहा जिबाहुहुम व जुनूबहुम व ज़ुहूरहुम, फिर उसके साथ उनकी पेशानियों, उनके पहलुओं और उनकी पुश्तों को दागा जाएगा, और उन्हें कहा जाएगा हाजा मा कनस्तुम लिअन्फुसिकुम, ये है वो माल जो तुमने अपने लिए जमा कर रखा था, फजूकु मा कुंतुम तकनिजून, तो अपने जमा करने का मजा चखो। हजरत अबू हुरैरा रदी अल्लाह अन से रिवायत है, रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि जिसको अल्लाह अज्जा वजल ने माल दिया और उसने जकात अदा ना की, रोज़े कयामत वो माल सांप बनकर उसको तौक की तरह लिपटेगा और ये कहकर डसता जाएगा, मैं तेरा माल हूं, मैं तेरा खजाना हूं। तो नाजरीन, हमें जकात पूरी अदा करनी है, बल्कि और भी अल्लाह पाक की राह में खर्च करना चाहिए। अल्लाह की राह में खर्च ना करना ये कंजूसी है, और जकात का ना देना तो सबसे खतरनाक कंजूसी और बुखल है। और बुखल की तारीफ यह है कि जहां शरान या उर्फ आदत के एतबार से खर्च करना वाजिब हो, वहां खर्च ना करना ये बुखल है। और जकात, सदका फित्र वगैरह में खर्च करना ये शरान वाजिब है। और दोस्त अहबाब अजीज रिश्तेदारों पर भी खर्च करना उर्फ आदत के एतबार से वाजिब है। अल्लाह तबारक व तआला ने बुखल की शदीद मजम्मत जा बजा कुरान में बयान फरमाई है। चुनांचे अल्लाह तबारक व तआला एक मकाम पर सूरह मोहम्मद में फरमाता है, हा अंतुम हा उलाई तुदाउन लितुनफिकु फी सबीलिल्लाह, हाँ हाँ ये जो तुम लोग हो कि तुम बुलाए जाते हो ताकि तुम अल्लाह की राह में खर्च करो, फमिनकुम मन यबखल, तो तुम में कोई बुखल करता है, वह मन यबखल फइन्नमा यबखलु अन नफ्सिह, और जो बुखल करे वो अपनी ही जान से बुखल करता है, अपने आप से बुखल करता है। वल्लाहुल गनी व अंतुमुल फुकरा, अल्लाह बेनियाज है और तुम सब मोहताज हो। व इन ततवल्लव, और अगर तुम मुंह फेरोगे, यस्तबदिल कौमन गैरकुम, तो वो तुम्हारे सिवा और लोग बदल देगा, और लोगों को ले आएगा, औरों को माल दे देगा, सुम्मा ला यकूनु अम्सालकुम, फिर वो तुम जैसे ना होंगे। तो अगर हमें अल्लाह की नेमतों में रहना है तो अल्लाह के दिए हुए माल को उसकी मखलूक पर, लोगों पर खर्च भी करें, सदका व खैरात की आदत बनाए, अल्लाह पाक और देता है। हजरत अबू हुरैरा रदी अल्लाह अन्हु से रिवायत है कि हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि आदमी की दो आदतें बुरी हैं, बखीली जो रुलाने वाली है और बुजदिली जो जलील करने वाली है। हजरत अबू हुरैरा रदी अल्लाह अन्हु से रिवायत है कि हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मालदार बुखल करने की वजह से बिला हिसाब जहन्नम में दाखिल होंगे। अस्तग़फिरुल्लाह। हजरत अब्दुल्ला बिन उमर रदी अल्लाह अन्हुमा से रिवायत है, हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि कोई बखील जन्नत में नहीं जाएगा। हजरत अबू हुरैरा रदी अल्लाह अन्हु से एक और रिवायत है कि हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि बखील अल्लाह से दूर है, जन्नत से दूर है, आदमियों से दूर है, जबकि जहन्नम से करीब है। एक और रिवायत में इन्हीं से रिवायत है कि हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि बुखल जहन्नम में एक दरख्त है, जो बखील है, कंजूस है, उसने उसकी टहनी पकड़ ली है और वो टहनी, वो शाख उसे जहन्नम में दाखिल किए बगैर ना छोड़े। लिहाजा बुखल का इलाज करना चाहिए, और वो ऐसे कि बुखल के असबाब पर गौर किया जाए, कंजूसी की आदत को दूर करने की कोशिश की जाए। जैसे बुखल का बहुत बड़ा सबब माल की मोहब्बत है, माल से मोहब्बत नफसानी ख्वाहिश और लंबी उम्र तक जिंदा रहने की उम्मीद की वजह से होती है। इसे कनात और सब्र के जरिए, और मौत को कसरत से याद करने और दुनिया से जाने वालों के हालात पर गौर करके बंदा दूर करे कि इतने बड़े बड़े मालदार थे, उन्हें क्या मिला, उनका माल तो पिछलों के लिए रह गया। यूं ही साथ में बुखल की मजम्मत, फिर सखावत की फजीलत, माल की आफात पर मुश्तमिल जो अहादीस और रिवायात और वाकयात हैं, इनका मुताला करें, गौर व फिक्र करें, और बुखल के मोहलिक मरज से नजात हासिल करने की कोशिश करेगा तो इंशाअल्लाह ये अमल इसके लिए मुआविन साबित होगा। मजीद आगे अल्लाह तबारक व तआला इरशाद फरमाता है, لقد سمع الله قول الذين قالوا إن الله فقير ونحن أغنياء سنكتب ما قالوا وقتلهم الأنبياء بغير حق ونقول ذوقوا عذاب الحريق ذلك بما قدمت أيديكم وأن الله ليس بظلام للعبيد। ترجمة: बेशक अल्लाह ने उनका कॉल सुन लिया जिन्होंने कहा कि अल्लाह मोहताज है और हम मालदार हैं, अब हम उनकी कही हुई बात और उनका अंबिया को नाहक शहीद करना लिख रखेंगे और कहेंगे जला देने वाले अजाब का मजा चखो, ये उन आमाल का बदला है जो तुम्हारे हाथों ने आगे भेजे, अल्लाह बंदों पर जुल्म नहीं करता। नाज़रीन इकराम, हुआ यह कि जब आयत करीमा नाजिल हुई, मंजल लजी युक्रिदुल्लाह कर्दन हसना, कुरान पाक में सूरह हदीद में, कि कौन है जो अल्लाह को कर्ज हसन दे, अच्छा कर्ज दे, तो यहूदियों ने कहा कि अल्लाह ताला हमसे कर्ज मांग रहा है, तो हम ज्यादा गनी हुए, अल्लाह फकीर हुआ, माज अल्लाह, अल्लाह ताला मांग रहा है माज अल्लाह। इस पर यह आयत करीमा नाजिल हुई। इस गुस्ताखी का जवाब फिर अल्लाह ताला ने इन्हें दिया कि अल्लाह ने इन गुस्ताखों की बात सुन ली जिन्होंने कहा कि अल्लाह मोहताज है, हम मालदार, हमने इनके अमाल नामों में इनकी कही हुई बात और इनके दूसरे को फरियाद ये सब लिख के रखा हुआ है, और कयामत के दिन इनकी सारी गुस्ताखियों का बदला इन्हें देंगे और फिर कहेंगे कि हाँ गुस्ताखों, अब जला देने वाले अजाब का मजा चखो। यहां आयत में अल्लाह ताला की गुस्ताखी और अंबिया इकराम अलैहिस्सलाम को कत्ल करने को साथ साथ बयान करके अजाब की एक ही वईद बयान की गई है। इससे पता चला कि ये दोनों जुर्म बहुत अजीम है, अल्लाह की शान में गुस्ताखी हो या नबियों की शान में गुस्ताखी, ये दोनों बड़े अजीम गुनाह हैं और कबाहत और बुराई में बराबर हैं। और अंबिया अलैहिस्सलाम की शान में गुस्ताखी करना या अल्लाह तबारक व तआला की शान में गुस्ताखी करना, ये दोनों जहन्नम के मुस्तहिक हैं, क्योंकि अंबिया की गुस्ताखी भी दरअसल अल्लाह पाक की गुस्ताखी है। अल्लाह पाक हमें बाअदब रखे, गुस्ताखी से बचाए, अदब ये बंदे को बचा लेता है और गुस्ताखी बेबाकी ये बंदे को परेशान हैरान और तकलीफ में डालती है और आखिरत के अजाब से करीब करती है। अल्लाह पाक हमें हमारी नस्लों को बाअदब रखे। जिंदगी रही तो अगले प्रोग्राम में मिलेंगे इंशाल्लाह। अपना ख्याल रखिएगा। सल्लु अलैल हबीब सल्लल्लाहु अला मोहम्मद सल्लल्लाहु अलैहि वालिहि वसल्लम।